घर घर माउनी मिठो मिठो सन्देश लिएर संगीतको बहार हाम्रो गाउँ हाम्रो सहर
रेडियो भेरी एफएम रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज रोल्पामा प्रतिनिधि सभा उम्मेद्वार वर्षमान पुललाई लक्षित गरी गोली प्रहार प्युठानमा विप्लव नेतृत्वको माओवादीका तीनजना कार्यकर्ता पक्राउ
पिस्तोल सहित बाँकेमा दुईजना पक्राउ अवैध रूपमा पेट्रोलियम पदार्थ कारोबार गरेको आरोपमा राप्तीपारीबाट तीनजना प्रहरीको नियन्त्रणमा
निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखबारे चुनावी सुरक्षा प्रभावकारी बनाउने बारे छलफल लोभ लालच र भोज भतेरका आधारमा मतको दुरुपयोग नगर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
र 19 वर्ष मुनिको एसएससी एसिया कप क्रिकेटमा नेपालको भारतमाथि ऐतिहासिक जित कप्तान एरीको उत्कृष्ट प्रदर्शन हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेद्वार वर्षमान पुन अनन्तलाई लक्षित गरी रोल्पामा गोली प्रहार भएको प्रहरीले जनाएको छ दुई खोली गाउँपालिकाको बागमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रममा केवारी खोलाको जंगलमा अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ पुनलाई लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्य रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताउनुभयो दुई गाउँपालिकाकै डाङ्सीमा चुनावी कार्यक्रम सकेर बागमारातर्फ जाँदै गर्दा भिरबाट ढुङ्गा बुढासमेत भएपछि सुरक्षाकर्मीले 10 राउन्ड फायरिङ गरेको थियो रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयानले अवरोध गर्ने र तर्साउने उद्देश्यले आक्रमण गरेको हुन सक्ने भन्दै आक्रमणकारी खोको खोजी भइरहेको बताउनु भएको छ यसअघि पनि अस्ति शनिबार पनि पुन चढेको गाडीलाई लक्षित गरेर माडी गाउँपालिकामा विद्युतीय धरा विस्फोट गराइएको थियो
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्युठान प्रहरीले तीनजना विप्लव नेतृत्वको कार्यकर्तालाई पक्राउ गरेको छ पार्टीको युवा संगठन राष्ट्रिय युवा जनसेवा स्वयंसेविका सहित केन्द्रीय सदस्य तथा प्युठान रोल्पा जिल्ला इन्चार्ज हरि बस्नेत विद्यार्थी संगठनका केन्द्रीय सदस्य पदम पोखरेल गिरु भूषाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो निर्वाचन विरोधी अभिव्यक्ति दिने निर्वाचन विरुद्ध योजनाहरू निर्माण गर्ने कार्यमा संलग्न भएकाले निर्वाचनलाई भयरहित बनाउनका लागि पक्राउ गरिएको डिएसपी पोखरेलले बताउनुभयो
संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जले एक थान एयरगन सहित दुईजनालाई पक्राउ गरेको छ बाँकेको राप्ती सुनारी गाउँपालिका ढलैया 6 बस्ने 26 वर्षीय जयबहादुर बुढाथोकी र नरैनापुर गाउँपालिका 5 बस्ने 25 वर्षीय गोपाल रोकाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ विशेष सूचनाको आधारमा संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जको प्रहरी टोलीले चेक जाँच गर्दा एयरगन एक थान सहित उनीलाई पक्राउ गरिएको हो
यता बाँकेकै राप्तीपारी क्षेत्रबाट भारतीय क्षेत्रमा अवैध रूपमा पेट्रोलियम पदार्थ कारोबार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ नरेनापुर गाउँपालिका 5 भारत श्रीवास्तवी जिल्लाको जमुनाबाट जमुना बजार लैजाने गरेको 160 लिटर डिजेलसहित इलाका प्रहरी कार्यालय भगवानपुरले तीनजनालाई पक्राउ गरेको हो नरेनापुर 5 बस्ने मनोज कुमार यादव जितमान राड र हिरालाल गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो बरामद भएको डिजेल र तिनैजना आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ भारतीय मूल्यभन्दा नेपाली क्षेत्रमा पेट्रोलियम पदार्थ सस्तो पर्ने भएकाले पछिल्लो समय भारतीय क्षेत्रमा डिजेल तस्करी हुने गरेको प्रहरीले जनाएको छ
नेपालका 66% भन्दा बढी नागरिक कृषि क्षेत्रमा लागे पनि 20% नागरिक अझै पनि भोकमरीको चपेटामा परेका छन् खाद्य अधिकारलाई मौलिक अधिकार का रूपमा कुनै न कुनै समुदायको मात्र विषय नभई सबैको अधिकारको विषय भएकाले यसमा प्राथमिकतामा पर्न सकिरहेको छैन। नेपालमा खाद्य अधिकार ऐन पनि बन्ने क्रममा रहेको छ। यसै सन्दर्भमा हाम्रा बाँके सहकर्मी कमला हमालले फियान नेपालका महासचिव शक्ति टोयटालाई खाद्य सङ्कट कम गर्न के गर्नु पर्ला भनी सोध्नु भएको छ।
अहिले लगभग 20% जनता भोकमुरीको चपेटामा छ। किसानहरू आफ्नै पेसाबाट विस्थापित हुनुपर्ने अवस्था छ। 66% किसान छ भनिन्छ। त्यस्तो देशमा अहिले पनि हाम्रो आफ्नै देशको अन्नको उब्जनीले हामीले खान पुगेका छैनौँ। हामी नेपालीहरू भोकमुरीको चपेटामा छौँ। अर्काको देशमा कृषि उपजमा समेत हामी परनिर्भर छौँ भने अरूमा हाम्रो अवस्था के होला तपाईँले सजिलै परिकल्पना गर्न सक्नुहुन्छ।
फियानले चाहिँ पश्चिम नेपालका दुई क्षेत्रमा चाहिँ अध्ययन गर्यो। अध्ययनले चाहिँ कस्तो पाउनु भयो त्यस क्षेत्रको अवस्था?
एसियाको केही देशका साथीहरू विशेष गरेर श्रीलङ्का पाकिस्तान अनि जर्मनीका पनि साथीहरू आएर यो फियानले काम गरिराखेको राइट टु फुडको भाइलेसनको सम्बन्धमा समुदायहरूको अवस्था कस्तो छ भनेर दुई समूह गरेर हामीले अध्ययन गऱ्यौँ। त्यसमा एउटा समूह यो बाँकेको लक्ष्मणपुर विशेष गरेर होलिया लगायतको डुबान क्षेत्रमा त्यो लक्ष्मणपुरका कारण परेको प्रभावको सम्बन्धमा अध्ययन गरेको थियो र त्यो सँगसँगै बर्दियाको गन्धर्व समुदायहरूको खाद्य अधिकारको अवस्थामा एउटा समूह त्यसमा केन्द्रित थियो भने अर्को एउटा समूह कञ्चनपुरमा यो भारतको डुडुवा नेसनल पार्कबाट जङ्गली जनावर आएर जुन आतंक मचाइयो जुन किसिमको बालीनाली ध्वस्त पार्ने त्यसपछि बस्ती ध्वस्त पार्ने मानिस मार्नेसम्मको काम भएको छ त्यसलाई चाहिँ अध्ययन गर्न गएको छ। त्यो दुइटैमा विदेशीहरूको हाम्रो प्रतिनिधि विदेशबाट आउनुभएको महानुभावहरूको पनि उहाँहरूको आफ्नै शब्दमा भन्नुपर्दा नेपालमा खाद्य अधिकारका सवाल चाहिँ नेपालकै कारणले मात्र पनि होइन भारतले पनि यसमा खाद्य अधिकार उल्लङ्घनमा चाहिँ एकदमै जिम्मेवारी लिनुपर्छ भने उहाँहरूको बुझाइ।
नेपालमा चाहिँ खाद्य अधिकार ऐन चाहिँ बन्ने क्रममा छ। यो ऐनले चाहिँ खाद्य अधिकारका सवालमा चाहिँ कस्ता विषयवस्तुहरूलाई चाहिँ समेटेको छ?
अहिले संविधानमा खाद्य अधिकार सुनिश्चित गरिसकेपछि खाद्य अधिकार ऐन बन्ने क्रममा छ। यो पहिलो त्यस्तो ऐन हो जसमा नागरिकहरूको सरकारवालाहरूलाई चाहिँ भेला गराएर त्यसको उहाँहरूकोबाट चाहिँ एउटा फिडब्याक कलेक्सन गरेर इन्क्लुड गर्ने प्रयास गरियो। यो कानुन आयोगले यसको मस्यौडा गर्नुपूर्व नै फियान लगायतको संस्थाले चाहिँ एउटा मस्यौडा विधेयक भनेर जनताको तर्फबाट यो नागरिकका तर्फबाट तयार गरेर यो कानुन आयोगलाई बुझाएको थियो। कानुन आयोग र यो फियान लगायतका राइट टु फुडमा खाद्य अधिकारका सवालमा काम गर्ने सङ्घ संस्था मिलेर चाहिँ उहाँहरूसँग समन्वय गरेर यो विधेयक तयार पारिएको छ र त्यो विधेयक तयार पारिने सम्बन्धमा पनि त्यो पहिलो चरणको मस्यौडा लिएर राष्ट्रिय मानवाधिकार आयोग र फियानले संयुक्त रूपमा पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्रमा चाहिँ सबै प्रान्तहरूमा सबै अहिले एक नम्बर दुई नम्बर जति भन्छ त्यो सबै क्षेत्रमा गएर चाहिँ फिडब्याक कलेक्सन गरेर अहिले बन्नलाई कृषि कार्यालयमा गएको छ, कृषि मन्त्रालयमा गएको छ। त्यसमा विशेष गरेर उपभोक्ताको सवालदेखि लिएर यो किसानका सवाल अनि त्यसपछि आएर चाहिँ गरिबी भोकमरीका सवालहरू सम्बोधन हुने धेरै प्रावधानहरू त्यसमा राखिएका छन्।
अहिले चाहिँ देश चाहिँ चुनावी माहौलमा पनि छ। अब यो सबै सम्पूर्ण पार्टीहरूको यो चुनावी घोषणा पत्रलाई हेर्दा चाहिँ खाद्य अधिकारका विषयमा चाहिँ खासै बोलिएको लेखिएको चाहिँ देखिँदैन। अब यस विषयमा चाहिँ के भन्नुहुन्छ?
मलाई के लाग्छ भन्दाखेरि यो खाद्य अधिकारको सवाल विशेष गरेर खाद्य अधिकारका सवाल भनेको चाहिँ गरिबीको सवाल, भोकमरीको सवाल, कुपोषणको सवाल अनि मानिसहरूको चाहिँ जनजीविकासँग जोडिएको सवाल, यो सवाल आम सवाल हो, सबैको सवाल। अनि सबैको सवाल भएपछि कसैको पनि नहुने रहेछ, त्यो एउटा बडो विडम्बना छ। एउटा समुदाय विशेषको मात्र सवाल, एउटा केही व्यक्तिको मात्र सवाल भएको भए यो कुरा चाहिँ राजनीतिक दलले लेख्थ्यो होला। यहाँ चाहिँ सबैको सवाल भनेर चाहिँ इग्नोर गरेको, यसलाई वास्ता नगरिएको जस्तो मलाई महसुस हुन्छ। अब यो भनेको विषयवस्तु चाहिँ उहाँहरूको प्राथमिकतामा पर्नुपर्ने विषयवस्तु हो। हालाकि इन्डाइरेक्टली केही कुराहरू आएको छ तर खाद्य अधिकारै भनेर चाहिँ आएको अवस्था छैन। त्यसले गर्दा चाहिँ राजनीतिक दलहरू अझै पनि यो गरिबी भोकमरी कुपोषणको सवालमा चाहिँ नेपालमा संवेदनशील छैन भन्ने कुरा पुष्टि हुन्छ।
नेपालमा यो खाद्य अधिकारको अधिकारलाई चाहिँ सुनिश्चित गर्नका लागि के गर्नु पर्ला?
प्राकृतिक स्रोत साधनले कमी कमजोरी भएको देश हाम्रो होइन। प्राकृतिक स्रोत साधनलाई सही सदुपयोग सही चाहिँ प्रयोग गरेर अनि त्यसपछि उत्पादनका क्षेत्रहरूमा बढीभन्दा बढी कार्यक्रमहरू ल्याएर त्यसलाई नीतिगत रूपमा सुधार गर्नुपर्छ कि केमा गर्नुपर्छ, यो सम्बोधनका लागि थोरै प्रयासले पुग्छ तर त्यो चाहिँ सही ढंगले त्यसको चाहिँ कार्यान्वयन गर्नुपर्छ कानूनहरू नीति नियमहरू अनि त्यसपछि आएर चाहिँ तपाईँ हामी जस्तो मिडियाकर्मी साथीहरूको चाहिँ साथले गर्दा चाहिँ यसलाई अलिकति सबैको साझा सवालको रूपमा यसलाई फेरि व्यापक बहस र छलफल गरिनुपर्छ।
उहाँ हुनुहुन्थ्यो फियान नेपालका महासचिव शक्ति टोयटा भेरी खबरसँग कुरा गर्दै।
हामीसँग राष्ट्रिय खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रोल्पामा प्रतिनिधि सभा उम्मेद्वार वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार, पिस्तोलसहित बाँकेमा दुईजना पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, अमेरिकामा बस्दै आउनुभएका सुर्खेतका जयन्ती थापाले एक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ। उहाँले छोरी सुजन चन्दको जन्मदिनको अवसरमा वीरेन्द्रनगर 12 पदमपुरमा रहेको जनजागृति प्राथमिक विद्यालयमा 50 बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो। विद्यालयमा विशेष कार्यक्रम गरी थापाका आमा पार्वती थापा र भाइ मधुकर थापाले बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक ज्ञानु सुवेदी गैरीले विद्यालयमा अध्ययनरत 100 मध्ये 50 बालबालिकालाई थापाले न्यानो कपडा वितरण गर्नुभएको बताउनु भएको छ। यस्तै बाँकी बालबालिकालाई मलेसियामा रहेका भक्त बहादुर सिंह ठकुरीले 20,000, शिक्षक संगठनका अध्यक्ष रामबहादुर शाहीले 5,000 र व्यापारी मणिराम भण्डारीले भने 5,000 सहयोग गर्नुभएको छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भौगोलिक रूपमा टाढा भए पनि आफ्नो गाउँघरका बालबालिकालाई सहयोग गरेको भन्दै थापाको प्रशंसा गर्नुभएको छ। विद्यालय निरीक्षक गजेन्द्र जीसीले समाजसेवी थापाले प्रेरणादायी काम गरेको भन्दै अरूलाई पनि यस्तो काम सिक्न सुझाव दिनुभएको छ।
नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले लोकतन्त्रको रक्षाको लागि नेपाली कङ्ग्रेसको जित आवश्यक रहेको बताउनु भएको छ। वीरेन्द्रनगर वडा नम्बर 1, 3, 10 र 12 भएको छुट्टा छुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य थानीले नेपाली कङ्ग्रेसको नेतृत्वमा थुप्रै विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो। प्रतिनिधि सभा सुर्खेत क्षेत्र नम्बर 2 उम्मेद्वार समेत रहनुभएका थानीले सुर्खेतमा आफूले गरेको विकास निर्माण को कामलाई मूल्याङ्कन गरेर मात्र मत दिन आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व राज्यमन्त्री खड्गबहादुर बस्यालले कङ्ग्रेसको नेतृत्वमा शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म भएको भन्दै उहाँले आफूले गरेको कामलाई हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका सभापति तथा प्रदेशसभा क्षेत्र नम्बर 2 उम्मेद्वार कमलराज रेग्मीले विकास निर्माण कङ्ग्रेसकै कङ्ग्रेसले नै गरेको भन्दै यसलाई फेरि सुन्नुहोला। नेपाली कङ्ग्रेसका प्रदेश नम्बर 2 उम्मेद्वार कमलराज ढेङ्मीले विकासको निर्माणको काम कङ्ग्रेसले गरेको भन्दै विकास निर्माणको निरन्तरताको लागि पनि कङ्ग्रेसको नेतृत्व आवश्यक रहेको अन्याउनु भयो। कार्यक्रममा नेपाली कङ्ग्रेसका विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
नेपाल तरुण दल सुर्खेतले आगामी मङ्सिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि चुनाव प्रचार प्रसार समिति गठन गरेको छ। नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टको संयोजकत्वमा 1001 प्रचार प्रसार समिति गठन गरिएको हो। प्रचार प्रसारको लागि तरुण दलले क्षेत्र नम्बर 1 क्षेत्रीय अध्यक्ष अमर ओलीको संयोजकत्वमा टोली खटाइएको छ भने क्षेत्र नम्बर 2 क्षेत्रीय अध्यक्ष जीवन ढुङ्गानालाई संयोजकको जिम्मेवारी दिएको छ। कङ्ग्रेसका उम्मेद्वारलाई जिताउनका लागि अभियान थालेको तरुण दलका अध्यक्ष हरि विष्टले बताउनुभयो। निर्वाचन सुरक्षाको लागि जिल्लाको 2 निर्वाचन क्षेत्रका प्रत्येक बुथहरूमा 1 बुथ 15 युथ परिचालन गर्ने पनि अध्यक्ष विष्टले भनाइरहेको छ।
भेरी बबई डाइभर्सन राष्ट्रिय गौरवका 2 सहित पश्चिम क्षेत्रका 4 आयोजनालाई एकीकृत आयोजनाको तौरले अघि बढाउन विश्व ब्याङ्कले सहयोग गर्ने भएको छ। सिँचाइ मन्त्री सञ्जय कुमार गौतमसँग भएको भेटमा विश्व ब्याङ्कका ग्लोबल प्रोजेक्सन डाइरेक्टर मार्टिन भान न्युकुपले सिँचाइलाई कृषि ऊर्जा र पर्यटनसँग जोडेर एकीकृत आयोजनाको रूपमा विकास गर्ने बताउनु भएको छ। सिँचाइ मन्त्रालयका सचिव रामनन्द प्रसाद यादवले सरकारले एकीकृत आयोजना गर्न चाहे विश्व ब्याङ्कले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मन्त्री गौतमले पर्याप्त पानीको स्रोत रहेको देशमा पश्चिम क्षेत्रमा पानीमा आधारित कृषि पर्यटन जलस्रोत उद्योग विकास विस्तार गर्दै बाँके बर्दिया सुर्खेत कैलाली लगायतका जिल्लामा समृद्धि ल्याउन सकिने बताउनुभयो।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले लोभ लालच र भोज भतेरका आधारमा मतको दुरुपयोग नगर्न सचेत गराउनु भएको छ। एकान्त क्रियामा उहाँले कसैले पनि डर धम्की र दबावमा नभई भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रमुख निर्वाचन आयुक्त यादवले यो राष्ट्रिय निर्वाचन लोकतन्त्र गणतन्त्र र संहिता कार्यान्वयन गर्नका लागि भएको भन्दै सबैले सफल बनाउनु पर्ने बताउनुभयो।
पछिल्ला 2 दैलेख र कैलालीमा भएका छुट्टा छुट्टै दुर्घटनामा 6 ज्यान गएको छ। सडक दुर्घटनामा दोष बढी जसो चालक र गाडी को अवस्थालाई दिने गरिन्छ। नेपाल प्रहरीको एक अध्ययनले पनि बढी जसो दुर्घटना चालकको लाभ्रवैका कारण हुने गरेको देखाएको छ। तर विज्ञहरूले भने चालक वा गाडीको अवस्थालाई मात्र दोष थुपार्नुभन्दा सडकको अवस्था, यसको निर्माण प्रविधि, डिजाइन र नीति नियम पालना र अनुगमनलाई पनि ध्यान दिन सुझाव दिएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई सडक दुर्घटना नियन्त्रण गर्न कसले के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि कतिपय असक्षम चालक पनि छन् होइन, उनीहरूले अत्याधिक मदिरा सेवन गर्ने गाडीहरू कन्डिसनको पनि हुनुपर्छ। ट्राफिकहरू त पहिलो नम्बरमा चालकहरूले मादक पदार्थ सेवन गरेको छ कि छैन र कति समयमा कति गतिमा गाडी कुदेको छ अनि त्यो ठाउँ ठाउँमा चेक गर्ने र त्यसको लिस्टहरू आफ्नो प्रत्येक चेक पोस्टमा पठायो भने त्यसले पनि केही हदसम्म नियन्त्रण गर्छ।
सबैभन्दा पहिला त ट्राफिक नियमको पालना गर्नु पर्यो होइन। अब जो हिँड्ने छन् नि व्यक्तिहरू उनीहरूले पनि आफ्नो साइडमा कता साइड हो त्यो साइड चाहिँ चिनेर हिँड्नु पर्यो अनि यो चलाउने मान्छेहरूले पनि नियम अनुसार चलाउनु पर्यो अनि जथाभावी चलाउँदाखेरिमा अब दुर्घटना हुन्छ स्पिडमा कम गर्नु पर्यो, त्यो गरेपछि चाहिँ कम हुन्छ जस्तो लाग्छ।
ड्राइभर सजग हुनुपर्छ र चाहिँ ट्राफिकले पनि निष्पक्ष रूपमा कानुनी आधारहरू हेर्दै प्रक्रिया पुरा गरेका छैन भने त्यो चाहिँ चालकलाई पनि कारवाही गर्नुपर्छ र अहिले चाहिँ बढी दुर्घटना हुनुमा सहचालकले चलाएर बढी दुर्घटनाहरू भएको छ, त्यसलाई नियन्त्रण गर्नको लागि जनचेतना नै पहिला दिनुपर्छ।
चालकले पनि अब सकेसम्म अब मदिरापान नगरिकन चलाइदिनु पर्यो, बाटोमा हिँड्ने बटुवाहरूको पनि ज्यान बचाउनु पर्यो र अनि स्पिडमा नलागेर एकदम सोलोमा दायाँ बायाँ अनि बटुवाहरू हिँडेको छ कि छैन त्यसलाई ध्यान पुर्याएर, पशु गाई दिया पनि हुन्छन् त्यसलाई बचाउनु पर्यो, ट्राफिकले पनि राम्रोसित ध्यान दिनु पर्यो,
सुरक्षा अगाउनु पर्यो, सुरक्षा ठाउँ ठाउँमा अब ट्राफिक भन्नु पर्यो, बिसाइडबाट हिँड्नु भएन आफ्नो साइडबाट हिँड्नु पर्यो, आफू हिँड्दाखेरि कुन साइडबाट हिँड्ने कुन साइडमा नहिँड्ने त्यो पनि आफूलाई जानकारी हुनु पर्यो।
जहाँ रक्सी खानु भएन चालकले चलाउनु भएन चालकले चलाउनु पर्यो होइन, स्पिड
सवारी न्यूनीकरण गर्न सबभन्दा पहिला सवारी चालक नै एकदम संयन्त्री हुनुपर्छ। दोस्रो कुरा बाटोमा हिँड्ने पब्लिक जो चाहिँ हिँडिरहेका हुन्छन् उनीहरू चाहिँ एकदम संयन्त्री हुनुपर्छ। प्रशासनिकहरूले पनि विशेष जिम्मेवारी निभाउनुपर्छ जस्तो ट्राफिकहरूले।
मिसँग विदेशसँगै खेल खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मनसुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मङ्सिर 21 गते हुने निर्वाचनका लागि मतपत्र छपाएको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ। दोस्रो चरणमा निर्वाचन हुने 45 जिल्लाको मतपत्र छाप्न सुरु गरेको, 3 दिनभित्र 15 जिल्लाको मतपत्र छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ। मतपत्र छपाएको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले निर्धारित समय सीमा भित्रै मतपत्र छपाएको काम सक्ने गरी काम भइरहेको जनाएको छ। आयोगले जिल्लागत रूपमा मतपत्र छपाएको काम सकिए लगत्तै ती जिल्लामा मतपत्र सहित निर्वाचन सामग्री ढुवानीको काम सुरु गर्ने जनाएको छ।
उम्मेद्वारहरूलाई लक्षित गरी आक्रमण हुन थालेको भन्दै निर्वाचन आयोगले चुनावी सुरक्षा प्रभावकारी बनाउने बारे सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ। आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वारलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामा प्रश्नचिन्ह उठाइरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरूलाई बैठकका लागि डाकेको हो। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुका साथै उम्मेद्वारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो।
सुन्दर नेपाल संस्था पारस्परिक जवाबदेता परियोजना र पहल कार्यक्रमको आयोजना र मित्र समाजको प्राविधिक सहयोगमा संस्थाको 5 वर्ष रणनीतिक योजना कार्यशाला सम्पन्न भएको छ। आगामी दिनमा सुन्दर नेपाल संस्थाका कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय गराउने बारेमा छलफल भएको जनाएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष हेमप्रकाश भूषालले संस्थाले दात्री निकायसँग मात्र नभई अबका दिनमा स्थानीय तहसँग सहकार्य गर्ने बताउनु भयो। गोष्ठीमा संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कडेल र पारस्परिक जवाबदेता परियोजनाको कार्यक्रम संयोजक खेम रेग्मी लगायतको सहभागिता रहेको थियो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। इरानको किर्कुक प्रान्तमा 400 जनाको सामूहिक चिहान फेला परेको छ। इरानी इराकी सेनाले हावाइजी नजिकैको एयर बेसमा चिहान फेला पारेको हो। गत महिना अघिसम्म यो क्षेत्र इस्लामिक अतिवादी समूह आइएसको नियन्त्रणमा रहेको थियो। चिहानमा आइएसले हत्या गर्नु अघि लगाइदिने गरेका पोसाक लगायतका सब समेत फेला परिएको अधिकारीको भनाइ छ। किर्कुक प्रान्तमा गभर्नर रोकानले यो क्षेत्रलाई आइएसले हत्या गर्ने मैदानको रूपमा परिणत गराएको बताउनु भएको छ। इराकी सेनाले आइएसको नियन्त्रणमा रहिसकेका विभिन्न 72 वटा सामूहिक सिहानबाट करिब 15,000 सब फेला पारिसकेको छ।
भेरी खबर को अंतिम में लागू अब एउटा खेल खबर तर्फ 19 वर्ष मुनि को एशिया कप क्रिकेट में नेपाल ले भारत विरुद्ध ऐतिहासिक जीत हाथ पार्दै सेमीफाइनल को संभावना कायम राखेको छ। मलेशिया में जारी प्रतियोगिता में नेपाल ले साबिक विजेता भारत 19 रन ने प्राप्त गर्दै इतिहास रचेको हो। 186 रन को लक्ष्य पाएको भारत ले 48 ओवर में एक बल में सब विकेट गुमाएर 166 रन मात्र बनाउन सक्यो। बैटिंग में 88 रन को योगदान दिनुभएका कप्तान दीपेन्द्र सिंह एरीले बलिंग में उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण 4 विकेट हाथ पार्नुभयो। यस्तै पवन श्राफ र सहमत अलामले 2-2 तथा कमल सिंह र सन्दीप लामिछानेले 1-1 विकेट लिनुभयो। टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 185 रन बनाएको थियो। यस्तै जितेन्द्र सिंहले 95 बलमा 36 तथा भीम सार्कीले 22 बलमा 15 रन बनाउनु भयो। भारतका आदित्य ठाकेर र अभिषेक शर्माले 2-2 विकेट लिनुभयो। यसअघि पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो भने भारतले पहिलो खेलमा जित हात पारेको थियो। नेपालले अब समूहको अन्तिम खेलमा आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
रोल्पामा प्रतिनिधि सभा उम्मेद्वार वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार। प्युठानमा विप्लव नेतृत्वको माओवादीका 3 कार्यकर्ता पक्राउ।
पिस्तोल सहित बाँकेमा 2 पक्राउ। अवैध रूपमा पेट्रोलियम पदार्थ कारोबार गरेको आरोपमा राप्ती पारीबाट 3 प्रहरीले नियन्त्रणमा लियो।
निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख बारे चुनावी सुरक्षा प्रभावकारी बनाउने बारे छलफल। लोभ लालच र भोज भत्तेरका आधारमा मतको दुरुपयोग नगर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह।
र 19 वर्ष मुनिको एसिसी एसिया कप क्रिकेटमा नेपालको भारतमाथि ऐतिहासिक जित, कप्तान एरीको उत्कृष्ट प्रदर्शन। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।